नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
एमाले र माओवादी अध्यक्ष बीच आज पनि एक्ला एक्लै भेटवार्ता, ठोस सहमति हुन सकिन, भोलि फेरि छलफल हुने।
प्रदेश नम्बर 6 का मुख्यमन्त्री साईद्वारा 7 सदस्यीय मन्त्री परिषद गठन, नवनियुक्त मन्त्रीद्वारा आजै शपथ र जिम्मेवारी वहन।
कर्णाली करिडोर अन्तर्गत कालीकोटको घाटपारी चौरसम्म पहिलो पटक गाडी पुग्यो, स्थानीय बासिन्दा खुसी।
इरानमा यात्रु विमान दुर्घटना, विमानमा रहेका सबै 66 जनाको ज्यान गयो।
र विजय युथ क्लबलाई हराउँदै नेपाल पुलिस हेटौँडा गोल्ड कप फुटबलको सेमिफाइनलमा।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच आज पनि छलफल भएको छ। मध्यपुर थिमी स्थित माओवादी नेता तथा व्यापारी दुर्गा प्रसाईको घरमा 4 घण्टा लामो भएको खानपिन सहितको वार्तामा दुई अध्यक्ष बीच पार्टी एकता र कार्यदिशाका साथै सरकार विस्तारका बारेमा छलफल भएको छ। प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले उहाँहरूबीच पार्टी एकताका बारेमा सकारात्मक छलफल भएको दावी गर्नुभयो। एकताका बारेमा छलफल सकारात्मक रूपमा अघि बढ़ेको बताउँदै अधिकारीले अब हुने छलफलपछि सहमति जुटाएर एकता संयोजन समितिको बैठक बस्ने तयारी भएको जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीको निवास बालकोटमा हिजो भएको दुई नेताबीचको छलफलमा आज सहमति गरेर आजै पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको थियो। तर आज दुई अध्यक्ष बीचको वार्तामा थप छलफल हुनुपर्ने कुरा उठेपछि आज संयोजन समितिको बैठक नै बसेन। पार्टी एकताको सैद्धान्तिक विषयमा उहाँहरूबीच कुरा मिल्न बाँकी रहेको स्रोतले दावी गरेको छ। बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डसित सरकारमा सहभागी हुने मन्त्रीको नाम मागेको तर प्रचण्डले मन्त्रीभन्दा पनि पहिला एकीकृत पार्टीको कार्यदिशाको बारेमा सहमति गर्ने प्रस्ताव राखेको स्रोतले जनाएको छ।
नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ। माओवादी केन्द्रले आज बिहान बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई सर्वसम्मत रूपमा दलको नेता चुनेको पार्टी प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो। बैठकले वैचारिक पाटालाई एमाले र माओवादी केन्द्रबीचको वार्ता र सहमतिबाट टुंगाउन पहल गर्ने र पार्टी एकता तथा सरकारमा हुने सहभागितालाई सँगै लैजाने निर्णय पनि गरेको छ।
प्रदेश नम्बर 6 का मुख्यमन्त्री महेन्द्र बहादुर साईले आज मन्त्री परिषद विस्तार गर्नुभएको छ। प्रमुख सत्ता साझेदार एमाले मन्त्रीको टुंगो लगाएपछि उहाँले आज मन्त्री परिषद विस्तार गर्नुभएको हो। एमालेबाट 4 र माओवादी केन्द्रबाट 2 गरी उहाँले आज 6 जना मन्त्री नियुक्त गर्नुभएको छ। एमालेका तर्फबाट आर्थिक तथा योजना मन्त्रालयमा प्रकाश ज्वाला, भौतिक पूर्वाधार मन्त्रालयमा खड्ग खत्री, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा नन्दसिंह बुढा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा दल रावललाई मन्त्री बनाइएको छ। माओवादी केन्द्रका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयमा नरेश भण्डारी र सामाजिक विकास मन्त्रालयमा विमला केसी नियुक्त हुनुभएको छ। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख दुर्गा केशर खनालले आजै सुर्खेतको वीरेन्द्रनगरमा शपथ खुवाउनु भएको छ।
यसैबीच प्रदेश 5 को उपसभामुखमा एमालेकी कृष्णी थारू निर्वाचित हुनुभएको छ। आज भएको चुनावमा उहाँ 66 मत ल्याएर उपसभामुखमा विजयी हुनुभएको हो। उहाँका प्रतिस्पर्धी कांग्रेसकी रीना बिकले भने 19 मत ल्याउनु भए। उपसभामुखको चुनावका लागि 85 जनाले मतदान गरेका थिए। सभामुखमा भने यसअघि नै माओवादी केन्द्रका पूर्णबहादुर घरती निर्विरोध निर्वाचित हुनुभएको थियो। यस्तै प्रदेश 4 को उपसभामुखमा एमालेकी सिर्जना शर्मा निर्वाचित हुनुभएको छ। आज भएको चुनावमा एमालेकी शर्मा 38 मत ल्याएर उपसभामुखमा निर्वाचित हुनुभएको हो। उहाँका प्रतिस्पर्धी कंग्रेसकी मनकुमारी गुरूङले 15 र जनमोर्चाकी पीआरी थापाले 3 मत प्राप्त गर्नुभयो। यस्तै प्रदेश 7 को उपसभामुखमा निर्विरोध निर्वाचित भएकी निर्मला बडाल जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। उहाँलाई सभामुख अर्जुन बहादुर थापाले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। दार्चुलाकी जोशी नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेशसभा सदस्यमा समानुपातिक सांसद बन्नु भएको थियो।
प्रदेश एकको प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले संसद शुरू भएको 14 दिन बितिसक्दा पनि संसदीय दलको नेता छान्न सकेको छैन। संसदीय दलको नेताका लागि मोरङका प्रदेशसभा सदस्य केदार कार्की, सुनसरीका राजीव कोइराला, मोरङकै शेखरचन्द्र थापा र लोकप्रसाद संग्रौलाले दावी नछाडेपछि अब मतदानबाट संसदीय दलको नेता छान्ने तयारी कांग्रेसले गरिरहेको छ।
तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडाबाट कुनै पनि हालतमा राजधानी अन्त नसर्ने बताउनु भएको छ। हेटौँडा उपमहानगरपालिकाको दोस्रो नगरसभा बैठकको आज उद्घाटन गर्दै उहाँले हेटौँडामा आइसकेको राजधानी अन्यत्र कुनै पनि हालतमा नसर्ने बताउनु भएको हो। राजधानीको विषयमा अब अफवाह फैलाउन नहुने पनि उहाँको भनाइ छ। मुख्यमन्त्री पौडेलले स्रोत साधनका हिसाबले पनि हेटौँडा नै प्रदेश तीनको उपयुक्त राजधानी भएको दावी गर्नुभयो।
कर्णाली करिडोरको घाटपारी चौरसम्म पहिलोपल्ट आज गाड़ी पुगेको छ। 20 जीप कालीकोटको घाटपारी चौरसम्म पुगेका छन्। समग्र कर्णालीको आर्थिक सामाजिक विकाससँग जोड़िएको कर्णाली करिडोरमा गाड़ी घुट्दा स्थानीय बासिन्दा खुशी भएका पलाता गाउँपालिका नौका वडाध्यक्ष टक्कबहादुर बमले जानकारी दिनुभयो। कालीकोटको खुलालुदेखि बाजुरा हुम्ला हुँदै चीनको सीमाना हिल्सा जोड्ने राष्ट्रिय महत्वको राजमार्ग नै कर्णाली करिडोर हो। 30 किलोमिटर सड़क खण्डमा गाड़ी घुट्न सड़क उपयुक्त रहेको र गाड़ीको भाड़ा कायम गरेर सार्वजनिक जीप सञ्चालनमा ल्याउने तयारी भइरहेको रारा कर्णाली यातायात प्रालिका अध्यक्ष हस्तबहादुर बमले बताउनुभयो। कर्णालीको आर्थिक समृद्धिका साथै व्यापारिक राजमार्गका रूपमा लिएको करिडोरमा नियमित गाड़ी चलाउन सके कर्णालीलाई आर्थिक रूपमा अघि बढ़ाउन सकिने पनि उहाँले बताउनुभयो।
70 मेगावाट क्षमताको मध्य मर्स्याङदी जलविद्युत आयोजना मर्मतका लागि 10 दिन बन्द हुने भएको छ। आयोजनाको बाँधको बायाँतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनामा निरन्तर पहिरो खस्ने र बाँधमा समेत क्षति पुर्याउन थालेपछि आयोजना बन्द गरेर मर्मत गर्न लागि हो। आयोजना फागुन 10 देखि 20 गतेसम्म बन्द हुने जनाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली आज सरकारी निवास बालुवाटार सर्नु भएको छ। उहाँ दिउँसो 4 बजे नै बालुवाटार सर्ने भनिए पनि माओवादी अध्यक्ष पुष्पकमल दाल प्रचण्डसँगको छलफल लम्बिएका कारण बेलुकी मात्र बालुवाटार पुग्नु भएको हो। 4 बजे नै ओली बालुवाटार आउने सुनेर स्वागतका लागि फूल लिएर बालुवाटारमा बसेका एमाले नेता तथा कार्यकर्ताहरूले 2.5 घण्टा प्रतीक्षा गर्नु परेको थियो। ओली यसअघि प्रधानमन्त्री बन्दा रोपेको पिपलको रूखमा पानी हालेर आज बालुवाटार प्रवेश गर्नुभएको छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर स्वर्णिम वाग्लेले राजीनामा दिनुभएको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारद्वारा नियुक्त वाग्लेले नयाँ सरकार गठन भएसँगै काम गर्न सहज होस् भनेर राजीनामा दिएको बताउनु भएको छ। उहाँको राजीनामा आजै बसेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको छ। राजीनामा गर्नुअघि वाग्लेले पत्रकार सम्मेलन गर्दै 6 महिने कार्यकालमा आफूले आयोगको पुनर्संरचना, नीतिगत तथा योजना निर्माण एवं कार्यान्वयनका काम गरेको दावी गर्नुभयो।
सर्वोच्च अदालतले विज्ञापनको समानुपातिक वितरण प्रणाली सम्बन्धी निर्देशिका 2069 कार्यान्वयन गर्न सरकारका नाममा आज अन्तरिम आदेश जारी गरेको छ। नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न माग गर्दै दिएको रिट निवेदनमाथि सुनवाई गर्दै प्रधान न्यायाधीश गोपाल पराजुलीको इजलासले अन्तरिम आदेश दिएको हो। मन्त्री परिषदको निर्णय बमोजिम 2069 साल चैत 1 गतेदेखि लागू हुने गरी सूचना तथा विज्ञापनको समानुपातिक वितरण प्रणाली सम्बन्धी निर्देशिका जारी गरेको भए पनि त्यो निर्देशिका अहिलेसम्म कार्यान्वयन भएको छैन। सर्वोच्चको निर्णयको नेपाल पत्रकार महासंघले स्वागत गरेको छ।
मौसम परिवर्तन हुन लागेकाले अब सरुवा रोगको जोखिम बढ़ेको डाक्टरले बताएका छन्। मौसम परिवर्तनको समयमा आऊ, झाडापखाला, जन्डिस, स्क्रब टाइफस लगायतका रोगको जोखिम बढ़ने खतरा हुन्छ। अहिले बिहान बेलुकी चिसो भए पनि दिउँसो गर्मी शुरू हुने यस्तो बेला खानपान र लगाउने कपड़ामा ख्याल नगर्दा रोग लाग्ने खतरा हुने डाक्टर शेरबहादुर पुनले बताउनुभयो। उहाँका अनुसार खानपानमा सतर्कता अपनाउन नै सरुवा रोगबाट बस्ने मुख्य उपाय हो। सफा, शुद्ध र धोएको खाना, उमालेको कीटाणु रहित पानीको प्रयोग र खाना खानु अघिपछि साबुन पानीले हात धुँदा मात्रै पनि मौसम परिवर्तनको बेलामा लाग्ने रोगबाट बस्न सकिने डाक्टर फुनको भनाइ छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाई हामी सबै मिली गरौं एउटै इच्छा, छोरा र छोरीलाई बरोबरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौं, चुलो चौको मात्र होइन संसार नै ढाकौं, आमा नारी छोरी नारी श्रीमतीनी नारी पन्न नछुटुन है कोही गरौं खबरदारी।
यूएसए आईडी को आर्थिक सहयोग में संचालित हरियो वन कार्यक्रम द्वारा जनहित में जारी संदेश।
लटरी चिट्ठा का नाम में भइरहेको ठगी सम्बन्ध में आईएमई लिमिटेड बाट जनहित में जारी अत्यंत जरूरी सूचना।
अनलाइन फोन फाइबर इमो व्हाट्सएप लगायत का माध्यम प्रयोग करी लटरी चिट्ठा पर्यो भने ठगी करने गरेको पाइएकाले यस्ता प्रलोभन में नपर्न संपूर्ण सर्वसाधारण में आईएमई लिमिटेड हार्दिक अनुरोध गर्दछ।
लटरी चिट्ठा का नाम में भइरहेको ठगी बाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
आईएमई लिमिटेड पानी पोखरी काठमाडौं।
फोन नंबर 01443600 टोल फ्री नंबर 1650
रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले एमाले र माओवादी अध्यक्ष बीच आज पनि एक्लै एक्लै भेटवार्ता, ठोस सहमति हुन सकेन, भोलि फेरि छलफल हुने, प्रदेश छक्का मुख्यमन्त्री साईद्वारा 7 सदस्यीय मन्त्री परिषद गठन, कर्णाली करिडोर अन्तर्गत कालीकोटको घाटपारी चौरसम्म पहिलोपल्ट गाड़ी पुग्यो लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, देशभरिका मानिसले गुनासो गर्न पाउने हेलो सरकारमा के कस्ता गुनासा आउँदा हुन् अनि गुनासो कसरी सुनवाई हुँदो हो, यो आम चासोको विषय हुन सक्छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको मातहतमा रहेको हेलो सरकारमा गम्भीर खालका मात्र होइनन्, रमाइला र आश्चर्यचकित हुने खालका गुनासा समेत आउने गरेका छन् र ती गुनासाको तत्काल सुनवाई पनि हुने गरेको छ। हेलो सरकारमा गुनासा सुन्ने कर्मचारीहरूलाई भेटेपछि पीटी लोप्सनको रिपोर्ट।
यो प्रधानमन्त्री कार्यालयको हेलो सरकार कक्ष हो, गुनासो व्यवस्थापन कक्ष हो, तपाईँले कहिले गुनासो गर्नुभएको थियो?
टेलिफोनमा आएका गुनासो टिपाउने छुट्टै कर्मचारीको व्यवस्था गरिएको छ। इमेल तथा ट्विटरमा आएका गुनासाका लागि पनि छुट्टै कर्मचारी खटिएका छन्। फेसबुकमा आएका गुनासा व्यवस्थापनका लागि पनि छुट्टै कर्मचारीको व्यवस्था छ। उजुरी पेटिका हुलाक मार्फत र उजुरीकर्ता आफै उपस्थित भएर पनि उजुरी दर्ता गराउन सकिन्छ। ढिलासुस्ती, भ्रष्टाचार, अनियमितता जस्ता गुनासो अपेक्षित गुनासा भए पनि कतिपय गुनासा अनपेक्षित र चकित बनाउने खालका पनि हुन्छन्। हेलो सरकार डेस्कका एकजना अधिकृत रूपकराज अरियालले सामना गरेको विराटनगरको एउटा गुनासो यस्तै थियो।
डेलिभरी हुने लेडिज हुनुहुँदो रहेछ, अब उहाँको श्रीमानले चाहिँ एम्बुलेन्सबाट चाहिँ सरकारी अस्पताल लान खोज्नुभएको रहेछ, तर बाटोमा लाँदालाई चाहिँ उहाँलाई एकदम पेन भइसकेपछि नजिकको एउटा चाहिँ हस्पिटल रहेछ, अनि उहाँले त्यहाँ लान नपाउँदै बच्चा हजुरको गेटभन्दा बाहिरै जन्मियो। त्यसपछि भित्रबाट नर्सहरू आउनुभयो, भनौँ त्यो बच्चाको राम्रो स्याहारसुसार गर्नुभयो भयो। अब डिस्चार्ज गर्ने बेलामा हजुर के समस्या हो, बच्चा जन्मेको समेत पैसा चाहिँ उहाँहरू लिन खोज्नुभयो डेलिभरी चार्ज समेत। अब उहाँहरूको गुनासो कसरी आयो, जबकि बच्चा चाहिँ गेटभन्दा बाहिर जन्मेको छ, भनेपछि त्यसलाई त इन्क्लुड गर्न पाइएन नि भन्ने कुरो उहाँहरूको भयो। फेरि उहाँहरू मजदुर गरेर खाने मान्छे हुनुहुँदो रहेछ, भनेपछि त्यत्रो पैसा हामी तिर्न सक्ने स्थिति छैन भनेर यहाँ गुनासो गर्नुभयो। त्यसपछि सम्बन्धित अस्पतालको प्रमुखलाई मैले आफैले फोन गरेर सर यो त गलत हो नि, यस्तो त नहुनुपर्ने नि भन्ने भएपछि उहाँले त्यो डेलिभरी चार्ज तुरन्तै क्यान्सल गरेर उहाँलाई एकदम सस्तो रेटमा उहाँलाई त्यो सेवा दिएर पैसा थोरै लिएर उहाँलाई पठाइदिनु।
सार्वजनिक महत्वका विषय मात्र होइन, घरायसी गुनासाहरू पनि हेलो सरकारमा आउने गरेका छन्। त्यस्ता घटना पीड़ित आफैलाई फोन गरेर मिलाउने र गृह मन्त्रालय मार्फत सम्बन्धित ठाउँको प्रहरी प्रशासनको सहयोगमा भए पनि गुनासो सुनवाई गर्ने प्रयास गरिएको बताउनुहुन्छ हेलो सरकारको गुनासो सुन्ने कर्मचारी रामचन्द्र कोइराला।
श्रीमती पहिला गए, श्रीमानले अर्को श्रीमतीले आयो होइन, दुःख दियो भन्ने कुराहरू, श्रीमती नै पहिला गए भन्ने कुरा चाहिँ त अब फोन गरेर सोध्छौँ किन छोड्नु भएको भनेर सोध्छौँ होइन, मन मिलेर गएकोमा त केही छैन होइन। कतिपय चाहिँ सम्पत्ति हत्याउने तरिकाले चाहिँ जानुभएको छ भनेदेखि हामीले तुरन्त गृह मन्त्रालयमा पत्राचार गर्छौँ, प्रहरीमा खबर हुन्छ, त्यहाँबाट प्रहरीमा पत्राचार हुन्छ, प्रहरीले सम्बन्धित भिक्टिमलाई र चाहिँ गुनासोकर्ता दुवैलाई बोलाउँछ होइन, अनि उनीहरूले मेलमिलाप गराइदिन्छन्।
सुरु सुरुमा दिनको 200 गुनासो आउने गरेकोमा अहिले दिनको 50-60 वटासम्म गुनासा आउने गरेका छन्। तीमध्ये झण्डै 10-15 वटा गुनासा गुनासो सुनवाई कक्षबाटै तत्काल व्यवस्थापन हुँदै आएको छ। गुनासा घट्नुको कारण के हो त? हेलो सरकारका शाखा अधिकृत हरिभक्त महतारा।
गुनासो घटेका त होइनन्, तर हामीले यसलाई क्षेत्रीय प्रशासन मार्फत पनि सञ्चालन गरेकाले गर्दा गुनासा बाँडिएका हुन्। अब गुनासो अथवा कुनै पनि समस्या समाधान भएर एउटा समस्या समाधान हुन्छ अर्को त आउँछ, त्यो रेसियोमा गुनासो घटेको होइन, तर हाम्रो कामलाई हामीले बाँडेकोले गर्दा घटेको जस्तो देखिएको गुनासोको संख्या उस्तै छन्।
हेलो सरकारमा कार्यरत सबै कर्मचारीलाई प्रविधि मैत्री बनाउने सरोकारवाला मन्त्रालय तथा निकायलाई हेलो सरकारले अपनाएका प्रविधिको विषयमा अभिमुखीकरण गराई सम्बन्धित मन्त्रालयमा आएको गुनासो सुनवाईका लागि जिम्मेवार बनाउन सके, हेलो सरकारको प्रभावकारिता अझ बढ्ने, हेलो सरकारका गुनासो सुनवाई गर्ने कर्मचारी बताउँछन्।
सार्वजनिक पदमा बसेका 19,134 जना कर्मचारीले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाएका राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ। भ्रष्टाचार निवारण ऐन 2050 दफा 50 बमोजिम सम्पत्ति विवरण नबुझाउनेमा निजामती सेवाका 4,500, शिक्षक 11,000, नेपाली सेना 1,500, नेपाल प्रहरीका 113 तथा अन्य क्षेत्रका 1,596 कर्मचारी छन्। भ्रष्टाचार निवारण ऐन 2050 दफा 50 बमोजिम आर्थिक वर्ष समाप्त भएको 60 दिनभित्र कर्मचारीले आफ्नो र परिवारका नाममा भएको सम्पत्ति विवरण केन्द्रमा बुझाउनुपर्ने व्यवस्था छ। दुई महिनामा विवरण बुझाउन नसकेका कर्मचारीले उचित कारणसहित निवेदन दिएमा थप 30 दिन समय थपिने व्यवस्था छ। थप गरिएको एक महिनामा पनि विवरण नबुझाउनेलाई 5,000 रुपियाँ जरिवाना गर्ने व्यवस्था रहेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिनुभयो। तीन महिनासम्म पनि सम्पत्ति विवरण नबुझाउने कर्मचारी र तिनको परिवारका नाममा गैर कानूनी सम्पत्ति रहेको अनुमान गरी सम्बन्धित निकाय वा अधिकारीले अनुसन्धान गर्न सक्ने कानूनी प्रावधान छ।
म्याग्दीको प्रहरी चौकी पानी पाखापानीका प्रहरी हवलदार कुलबहादुर बिसी 1,60,000 रूपियाँ घुससहित पक्राउ परेका छन्। प्रहरी जवान पदमा भर्ना गरिदिने भन्दै म्याग्दी बस पार्कमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका बिसीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेले जानकारी दिनुभयो।
यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला कारागार कार्यालय सप्तरीका कार्यालय प्रमुख जेलर कृष्णबहादुर दाहाल विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। जेलर दाहालले कैदीबन्दीलाई स्थानान्तरण गरिदिन भनी घुस मागेको अभियोगमा केही दिन अघि 40,000 रुपियाँ रकमसहित उनलाई अख्तियारले पक्रेको थियो। जेलर दाहाललाई भिगो असुल गरी हदैसम्मको कार्यवाहीको माग गर्दै आयोगले विशेष अदालतमा आज मुद्दा दायर गरेको हो।
मिथिलाको महाकुम्भ भनिने मिथिला मध्य माध्यमिकी परिक्रमाका यात्री महोत्तरी प्रवेश गरेका छन्। गएको शुक्रबार धनुषाको हनुमान नगरबाट मिथिला बिहारी र किशोरीजीको डोला अघि लगाएर 15 दिने परिक्रमा शुरू भएको थियो। परिक्रमाका यात्रीलाई खानपिन, आवास, प्राथमिक उपचार र अन्य सुविधाका लागि मटिहानीका बासिन्दाले सबै प्रबन्ध मिलाएका छन्।
भोजपुरमा स्वास्थ्य चौकी भवनका लागि सडानन्द नगरपालिका 9 किमालुङका लाखबहादुर तामाङले निशुल्क जग्गा प्रदान गर्नुभएको छ। उहाँले भवन निर्माणका लागि 13,00,000 रुपियाँ बराबरको 5 रोपनी जग्गा दान गर्नुभएको हो।
सप्तरीको डाक्नेश्वरी नगरपालिका 3 पोखरीमा डुबेर एक भारतीय बालकको ज्यान गएको छ। ज्यान जानेमा भारतको मधुबनी जिल्ला नेमुवा घर भएका सुरेन्द्र मुखियाका 4 छोरा ललकु रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। ललकु मामा घर आएको र घरमा कोही नभएको बेला खेल्दा खेल्दै घर नजिकैको पोखरीमा डुबेर ज्यान गएको स्थानीय बासिन्दाले बताएका छन्।
अर्घखाँचीको सन्धिखर्कामा मरेको चितुवा भेटिएको छ। सन्धिखर्क नगरपालिका 10 खरे खोला सामुदायिक वनमा चितुवा मरेको अवस्थामा भेटिएको हो। मरेको चितुवा आफै मरेको हो वा कसैले मारेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला वन कार्यालय अर्घखाँचीका प्रमुख दीपक गेवालीले जानकारी दिनुभयो।
बर्दिया राष्ट्रिय निकुञ्जको छेउमा रहेको ठाकुरबाबा नगरपालिका 7 मोहनपुरमा जाली सहितको 1,100 मिटर विद्युतीय तारबार निर्माण गरिएको छ। मोहनपुर गाउँमा राष्ट्रिय निकुञ्जभित्रबाट बाहिर आएका जंगली हात्ती, गैंडा, बँदेल, चित्त लगायतका जंगली जनावर गाउँमा आएर स्थानीय बासिन्दाको बालिनाले घरघोट भत्काउनुका साथै सर्वसाधारणको ज्यान समेत लिने गरेपछि तारबार निर्माण गरिएको हो।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयु सीसीयु एनआईसीयु को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिङ रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्व ज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
जानी जानी
माछापुच स्कूल कुसुंती ललितपुर, द स्कूल फॉर चेंज मेकर्स, नाउ ओपन इट्स किंडरगार्टन, वेयर एवरी चाइल्ड एक्सप्लोर्स देयर फुल पोटेंशियल। फॉर विजिट कॉन्टैक्ट 01-5193-144, 01-5193-884। माछापुच स्कूल कुसुंती ललितपुर, फॉर विजिट कॉन्टैक्ट 01-5193-144, 01-5193-884।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। एक हप्तादेखि सरसफाई मजदूर आन्दोलनमा उत्रिएपछि महोत्तरीको गौशाला बजारमा फोहोर उठेको छैन। गौशाला नगरपालिकाले सेवा सुविधामा कटौती गरी बजार सरसफाईको जिम्मेवारी नयाँ ठेकेदारलाई दिएपछि मजदूरहरू झण्डै एक हप्तादेखि आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले सेवा सुविधा कटौती गरेको भन्दै नयाँ ठेकेदारसँग काम नगर्ने बताउँदै आएका छन्।
पाँच थरको फिदिममा भोलिदेखि शुरू हुने अन्तर्राष्ट्रिय केलाङ अर्थात च्याब्रुङ नाच महोत्सवको सबै तयारी पूरा भएको छ। फिदिममा आज पत्रकार सम्मेलन गरेर तयारी पूरा भएको आयोजकले जानकारी गराएको हो। भारतको असम, सिक्किम र नेपालका विभिन्न जिल्लाबाट सहभागीहरू फिदिम पुगिसकेका छन्।
लमजुङका सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएका छन्। बसाई सराई र विद्यार्थी अभिभावकमा निजी विद्यालयप्रति आकर्षण बढ्दै गएका कारण सामुदायिक विद्यालयबाट वर्षेनी विद्यार्थी घट्दै गएका हुन्। जिल्ला शिक्षा कार्यालय लमजुङका शाखा अधिकृत बाबुराम बरालका अनुसार 10 जना भन्दा कम विद्यार्थी हुने सामुदायिक विद्यालय 56 छन्। 150 विद्यालयमा 20 जना विद्यार्थी मात्रै अध्ययन गरिरहेका पाइएको छ।
सोलुखुम्बुको देउसा कृषि वन स्रोत केन्द्र थुलुङले यस वर्ष झन्नै 3,000 किलो कफी संकलन गर्ने भएको छ। केन्द्रले आफ्नो क्षेत्रका किसानबाट संकलन गरेर कफी अरू जिल्लामा पठाउने भएको हो। यस वर्ष 210 किलो कफी विभिन्न जिल्लामा पठाइसकेको केन्द्रका कृषि प्राविधिक केशव राईले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले कफी संकलनको काम भइरहेको छ।
पर्वतको एक विकट गाउँमा अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग सञ्चालनमा आएको छ। पोखरा विश्वविद्यालय दक्षिण कोरियाको हाङदोङ विश्वविद्यालयका अन्वेषकको पहलमा पर्वतको मोदी गाउँपालिका 3 देउराली स्थित घुरुङगामा नयाँ प्रविधि सहितको उद्योग खोलिएको छ। अल्लोको लोकतालाई पकाउँदा, कुट्दा र धागो निकाल्दा समय र लागत समेत अत्यधिक पर्न थालेपछि लघु उद्यमीका लागि नयाँ प्रविधि भित्राइएको पोखरा विश्वविद्यालयका उपप्राध्यापक डाक्टर अजय थापाले बताउनुभयो।
हप्ताको पहिलो दिन आज शेयर बजार परिसूचक घटेको छ। नयाँ सरकार गठन भएको दिन गएको बिहिबार 36 अङ्कले बढेको नेप्से आज 11.05 अङ्कले घटेर 1413.90 बिन्दुमा पुगेको छ। शेयर बजार बढेको मौकामा नाफा सुरक्षित गर्नेहरू शेयर बेच्न बजारमा उत्रिएपछि बिक्री चाप बढेर आज शेयर बजार घटेको हो। बिहिबार अघि शेयर किन्नेकाहरूले 3-4% नाफामा नै शेयर बेच्न सक्रिय भएकाले बिक्री चाप बढेको हो। गत बिहिबार सरकार गठन भए लगत्तै शेयर बजार बढेकाले अब बजार बढ्ने अपेक्षा लगानीकर्ताहरूमा थियो, तर लगानीकर्ताको अपेक्षा विपरीत बजार आज ओह्रालो लागेको हो।
मेरो पनि भन्नु छ।
सबै प्रदेशको मुख्यमन्त्रीमा पुरूष मात्रै निर्वाचित भएको राज एक रहस्य नाम राखेको साथीलाई मन परेको छैन। उहाँको प्रश्न छ, संविधान अनुसार हरेक क्षेत्रमा 33% महिला सहभागिता अनिवार्य हुनुपर्ने हो, के यो संविधानको उल्लंघन भएन र?
नयाँ प्रधानमन्त्री केपी ओलीलाई रमेश गिरीले आग्रह गर्नुभएको छ पहिला प्रधानमन्त्री हुनुभएको बेलामा घोषणा गरेका ग्यासको पाइपलाइन पानी जहाज मेट्रो रेल लगायतका विकासको काम पूरा गर्नुहोला।
प्रदेश नम्बर तीनको स्थायी राजधानी हेटौडा हुने मुख्यमन्त्री डोरमणि पौडेलको भनाई उज्यालो अनलाइनमा पढेर तेज मंगुल सुनवार फेसबुकमा लेख्नुहुन्छ, होइन संघीयताको लोकतान्त्रिक विधि अनुसार नै यो निर्णय भएको हो र राजधानी त हामी सबैलाई पाएक पर्ने ठाउँमा पो राख्नुपर्छ।
राजनीतिक पार्टीले एकअर्कालाई असहयोग गरेको भन्दै परशुराम खनालले फेसबुकमा लेख्नु भएको छ, राजनीतिक पार्टीले एक आपसमा मिलेर नागरिकलाई विकास र देशलाई निकासको बाटो देखाउन आवश्यक छ।
अनि यसै विषयमा केसान तामाङले हाम्रो फेसबुकमा लेख्नु भएको छ, एउटा पार्टीले अर्को पार्टीको पनि विचारको सम्मान गर्यो भने समस्याको समाधान निस्किन्छ, तर उसको विचार गलत र मेरो सबै सही भनेर ढिप्पी गर्यो भने कसैको लक्ष्य पूरा हुँदैन, मेरो गोरुको बाह्रै टक्का भन्दा सबैलाई हानि मात्र हुन्छ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 मा फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 मा पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सञ्जिता देवकोटा र सुजाता खत्री। अब विदेशका खबर। इरानमा यात्रु विमान दुर्घटना हुँदा 66 जनाको ज्यान गएको छ। इरानको जाग्रोस पहाड़ी क्षेत्रमा भएको विमान दुर्घटनामा 60 जना यात्रु र 6 जना चालक दलका सदस्यसहित 66 जनाको ज्यान गएको हो। असीमान एयरलाइन्सको विमान तेहरानको मेहराबाद विमानस्थलबाट यासुसतर्फ जाँदै गर्दा खराब मौसमका कारण जाग्रोसको डेना पहाड़मा ठोकिएर दुर्घटना भएको बीबीसीले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। नेपाल पुलिस क्लब हेटौडा गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। हेटौडाको वन विज्ञान अध्ययन संस्थानको मैदानमा आज विजय युथ हेटौडालाई 3-0 हराउँदै पुलिस सेमी फाइनलमा पुगेको हो। पुलिसका लागि अभिषेक रिजालले 2 र रवि पासवानले 1 गोल गरे। विजय युथका मनोज विष्टले रातो कार्ड पाएपछि घरेलु टोली 10 खेलाड़ीमा सीमित भएको थियो। भूकम्पमा परेर ज्यान गुमाएका खेल पत्रकार सुमन भोमजनको सम्झनामा आयोजना गरिएको प्रतियोगिताको विजेताले 5,00,000 रुपियाँ र उपविजेताले 3,00,000 रुपियाँ पुरस्कार पाउनेछन्।
धनगढ़ी क्रिकेट एकाडेमीले दोस्रो संस्करणको धनगढ़ी प्रिमियर लीग डीपीएलका लागि सिरी एयरलाइन्ससँग प्रायोजन सम्झौता गरेको छ। चैत 17 गतेदेखि धनगढ़ीमा शुरू हुने प्रतियोगिताका लागि आयोजकले आज काठमाडौँमा कार्यक्रम गरी सिरी एयरलाइन्ससँग 10,00,000 रूपियाँको सम्झौता गरेको हो। सम्झौता पत्रमा धनगढ़ी क्रिकेट एकाडेमीका अध्यक्ष सुभाष शाही र सिरी एयरलाइन्सका अपरेशन डाइरेक्टर कुन्दन गिरीले हस्ताक्षर गर्नुभयो।
र भारतसँगको पहिलो 2020 क्रिकेट जित्न दक्षिण अफ्रिकाले 204 रनको लक्ष्य पछ्याएको छ। लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले खराब शुरूआत गरेको छ। दक्षिण अफ्रिकाले ताजा स्थितिमा 38 रन बनाउँदा 2 विकेट गुमाएको छ र उसले 5 ओभरको खेल सकेको छ। अब दक्षिण अफ्रिकालाई जित्नका लागि 15 ओभरमा 166 रन बनाउनु पर्नेछ र उसको 8 विकेट बाँकी छ। यसअघि पहिला ब्याटिङ गरेको भारतले 20 ओभरमा 203 रन बनाएको थियो र उसले 5 विकेट गुमाएको थियो। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
एमाले र माओवादी अध्यक्ष बीच आज पनि एक्ला एक्लै भेटवार्ता, ठोस सहमति हुन सकिन, भोलि फेरि छलफल हुने।
प्रदेश छका मुख्यमन्त्री शाहीद्वारा 7 सदस्यीय मन्त्री परिषद गठन, नवनियुक्त मन्त्रीद्वारा आजै शपथ र जिम्मेवारी वहन।
कर्णाली करिडोर अन्तर्गत कालीकोटको घाटपारी चौरसम्म पहिलो पटक गाडी पुग्यो, स्थानीय बासिन्दा खुसी।
इरानमा यात्रु विमान दुर्घटना, विमानमा रहेका सबै 66 जनाको ज्यान गयो।
र विजय युथ क्लबलाई हराउँदै नेपाल पुलिस हेटौडा गोल्ड कप फुटबलको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी विष्णु विश्वकर्मा र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।